بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی آدرنیہ شروتاؤں کی سیوا میں حسن عباس اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤ صدا کی بھانتی آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی تلاوت اور انواد سے کریں گے۔ قرآن مجید کے سورہ یونس کی 47ویں، 48ویں اور 49ویں آیتوں کی تلاوت کا شرے پراپت کر رہے ہیں قاری قاسم رضیعی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، ولكل أمة رسول، فإذا جاء بينهم بالقسط وهم لا يظلمون، ويقولون متى هذا الوعد إن كنتم صادقين، قل لا أملك لنفسي ضرا ولا نفعا إلا ما شاء، لكل أمة أجل، إذا جاء أجلهم فلا يستأخرون ساعة ولا يستقدمون، إذا جاء أجلهم فلا يستأخرون ساعة ولا يستقدمون، إذا جاء فلا يستأخرون ساعة ولا يستقدمون، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، اور ہر سمودائے کے لیے ایک رسول ہے، تو جب ان کے پاس ان کا رسول آ جاتا ہے تو ان کا فیصلہ نیائے پوروک کر دیا جاتا ہے اور ان پر ظلم نہیں کیا جاتا، और कहते हैं, यदि तुम सच्चे हो तो ये धमकी कब पूरी होगी? कह दो, मुझे न तो अपने बुरे का अधिकार है न भले का, बस जो अल्लाह चाहे वही होता है। हर जाति के लिए एक नियत समय है, जब उनका नियत समय आ गया तो उससे न एक घड़ी पीछे रह सकते हैं और न आगे बढ़ सकते हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, आज सोमवार है, अगस्त की पहली, मुहर्रम की 3 और मुर्दाद माह की 10 तारीख। कार्यक्रम में आप विगत की ही भांति पहले विश्व समाचार सुनेंगे। विश्व समाचार के बाद हम आपको राजनैतिक चर्चा सुनवाएंगे। राजनैतिक चर्चा के उपरांत मुहर्रम के संबंध में विशेष कार्यक्रम पेश किया जाएगा और सभा का अंतिम कार्यक्रम होगा विश्व दर्पण। तो श्रोताओं, ये थी हमारे आज के कार्यक्रमों की रूपरेखा। इन कार्यक्रमों को आप वेबसाइट पर देख सकते हैं, parstoday.com/hi। अब कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है, अब आप विश्व समाचार सुनिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के प्रमुख समाचारों का सारांश। IRGC के कमांडर ने कहा है कि जब हम आगे बढ़ेंगे तो दुश्मन पीछे हटेगा। भारत में चाबहार दिवस मनाया गया। नैंसी पेलोसी ने एशिया का दौरा शुरू कर दिया है। हादी आमिरी ने इराकी जनता से धैर्य का आह्वान किया है। अब आप विस्तार से कायम रिजवी से विश्व समाचार सुनिए। ईरान की पासदारा ने इनकलाब फोर्स के कमांडर ने एक महत्वपूर्ण बयान दिया है। जनरल हुसैन सलामी ने कहा है कि दुश्मन दुनिया को अपना गुलाम बनाए रखने की कोशिश में था, लोगों को अज्ञानता के अंधकार में बंद रखना चाहता था, मगर स्वर्गीय इमाम खुमैनी की फिक्र ने उसको बदल दिया। जनरल सलामी ने कहा कि हम पाबंदियों का सामना कर रहे हैं, मगर हमारे देश का प्रारूप हारे हुए देश जैसा नहीं है, तो इसका मतलब साफ ये है कि हम जीत चुके हैं। वरिष्ठ कमांडर ने कहा कि दुश्मन ने अपने लिए जो फ्रंट लाइनें बना रखी थीं, उनसे अब वो पीछे हट रहा है और हमें यकीन होना चाहिए कि जब हम आगे बढ़ेंगे तो दुश्मन पीछे हटेगा, और अगर हमने दुश्मन को आगे बढ़ने का मौका दिया तो हमें पीछे हटना पड़ेगा। उन्होंने कहा कि दुश्मन का राजनीतिक क्षेत्रफल सिकुड़ता जा रहा है, क्योंकि अमरीका द्वारा तैयार की गई पिट्ठू सरकारें ताश के पत्तों की तरह बिखरती जा रही हैं। जनरल सलामी ने कहा कि आज हालात ये हैं कि हमारे दुश्मन एक दूसरे की मदद नहीं कर पा रहे हैं, क्योंकि उन्हें एक दूसरे से जोड़ने वाले तत्व खत्म हो चुके हैं। ईरान में सुरक्षा मामलों के गृह उप मंत्री मीर अहमदी ने अफगानिस्तान की सीमा पर गोलीबारी की घटना के बारे में बताया है। उन्होंने कहा है कि अफगान सीमा सुरक्षा बलों को सीमा रेखा की पूरी जानकारी होना चाहिए, میر احمدی نے کہا کہ اس بارے میں افغانستان کے ادھیکاریوں سے کئی بار بات ہو چکی ہے کہ اس طرح کی گھٹنائیں نہ ہوں جنہیں دونوں ہی پکش پسند نہیں کرتے۔ طالبان سرکشا بلوں سے ہوئی جھڑپ کے بارے میں بات کرتے ہوئے میر احمدی نے بتایا کہ کچھ افغان سیما سرکشا بلوں نے سیما ریکھا کا خیال نہ رکھتے ہوئے بھڑکاؤ حرکتیں شروع کر دیں، جس کے بعد ایران کی سیما سرکشا فورس نے تناؤ پر قابو پاتے ہوئے معاملے کو نینترت کیا، مگر ایک دن بعد پھر افغان سیما سرکشا بلوں نے اس علاقے میں بھڑکاؤ کارروائی کی اور ایرانی سیما سرکشا بلوں پر فائرنگ کر دی، جس کے جواب میں ایرانی سیما سرکشا بلوں نے بھی فائرنگ کی اور لگ بھگ ایک گھنٹے کی جھڑپ کے بعد ایرانی سیما سرکشا بلوں نے حالات کو قابو کر لیا۔ ایران کے ودیش اپ منتری نے کہا ہے کہ وینا وارتا کے سمبندھ میں ہمارے پاس بھی کچھ سجھاؤ ہیں۔ ایران کے ودیش اپ منتری نے زور دے کر کہا ہے کہ اگر سامنے والا پکش تیار ہے تو ہم وارتا کو کسی پرینام تک پہنچانے کے لیے تیار ہیں۔ انہوں نے کہا کہ اس بارے میں ہمارے پاس کچھ سجھاؤ بھی ہیں۔ علی باقری نے ٹویٹ کیا کہ یورپی سنجوجک نے وارتا کو کسی پرینام تک پہنچنے کے لیے کچھ سجھاؤ پیش کیے اور ہم بھی اس کے لیے سجھاؤ دے سکتے ہیں۔ اگر اسلامی گڑتنت ایران کی نظر سے دیکھا جائے تو جو چیز ایک استھائی سمجھوتے کو نشچت بنا سکتی ہے وہ پرتبندھوں کا پوری طرح سے ہٹایا جانا ہے۔ انہوں نے کہا کہ اسی کے ساتھ ایرانی ہتوں کو بھی سنشچت بنایا جانا چاہیے۔ بھارت میں چابہار دیوس منایا گیا۔ شما کیجیے گا، بھارت کے جل پریوہن منتری نے کہا ہے کہ ایران کی چابہار بندرگاہ کیندری ایشیا تک پہنچنے کا سستا اور اچت مادھیم ہے۔ بھارت کے ممبئی مہانگر میں رویوار کو چابہار دیوس کے بارے میں ایک کارکرم آیوجت کیا گیا۔ بھارت کے جل پریوہن منتری نے کہا کہ چابہار بندرگاہ کو ہم ٹرانزٹ کے ایک دھرو میں پریورتت کریں گے۔ انہوں نے کہا کہ بھارت سے کیندری ایشیا تک پہنچنے کے لیے یہ بہت ہی سستا، چھوٹا اور اتی وشوسنیہ مارگ ہے۔ ان کا کہنا تھا کہ بھارت شہید بہشتی بندرگاہ کو ایک ٹرانزٹ دھرو میں بدل کر اتر دکشنی کوریڈور سے جوڑنا چاہتا ہے۔ یاد رہے کہ اتر دکشن کاریڈور بنانے کے ادیش سے سن 2016 میں بھارت، پاکستان اور افغانستان کے بیچ تریپکشیہ سمجھوتا ہوا تھا۔ عراق کے تناؤ پورن پردرشنوں کو روکنے کی مانگ کی گئی ہے۔ عراق کی سنسد نے فتح گٹھ بندھن کے پرمکھ نے عراقیوں سے راشٹریہ ہتوں کا خیال رکھنے کا آہوان کیا ہے۔ ہادی العامری نے کہا ہے کہ اس دیش کی استھتی تناؤپورن ہے، ایسے میں صدر گٹ کے لوگوں سے میرا یہ انورودھ ہے کہ وہ دور درشتا سے کام لیں اور راشٹریہ ہتوں کو پراتھمکتا دیں۔ انہوں نے کہا کہ سارتھک وارتا کے مادھیم سے مت بھیدوں کا سمادھان نکالا جا سکتا ہے۔ العامری کا یہ بھی کہنا تھا کہ عراقی راشٹر نے اب تک بہت بلیدان دیا ہے، اب ہر پرکار کا رکت پات رکنا چاہیے۔ اس سے پہلے عراق کی سنسد میں فتح گٹ کے پرمکھ مقتدی صدر سے دیش کو ورتمان راجنیتک سنکٹ سے نکالنے کی مانگ کی جا چکی ہے۔ یاد رہے کہ عراق کی راجدھانی بغداد میں مقتدی صدر کے سمرتھکوں کا جماوڑا اور دو بار ان کے سنسد میں گھسنے سے اس دیش کا راجنیتک واتاورن تناؤ پورن ہو گیا ہے۔ اس دیش کے ادھکتر راجنیتا اس سمے سارے لوگوں وشیش کر صدر گٹ کے سمرتھکوں سے دھیرے اور شانتی سے کام لینے کا آہوان کر رہے ہیں۔ یاد رہے کہ عراق میں نئے پردھان منتری کے نامانکرن کو لے کر مقتدی صدر کے سمرتھک ویروت کر رہے ہیں۔ اپنا ویروت درج کرانے کے ادیش سے وہ پچھلے ایک سپتاہ کے دوران دو بار سنسد میں بل پوروک پروشٹ ہو چکے ہیں۔ امریکی پرتنیدھی سبھا کی اسپیکر نینسی پیلوسی نے ایشیا کے چار دیشوں کا دورہ شروع کیا ہے۔ روئٹرز کے انوسار امریکی کانگریس کا ایک پرتنیدھی منڈل بھی پیلوسی کے ساتھ اس یاترا پر ہے۔ وہ سنگاپور، ملیشیا، دکشنی کوریا اور جاپان کی یاترائیں کریں گی۔ पेलोसी के कार्यालय से जारी होने वाले बयान के अनुसार स्पीकर इन देशों का दौरा करेंगी, मगर ये नहीं बताया गया है कि इन चार देशों के अलावा भी वो किसी यात्रा पर जाएंगी या नहीं जाएंगी। दूसरी ओर चीन अमरीकी नेतृत्व की ओर से ताइवान के संभावित दौरे को ताइवान की आज़ादी के विचार को उकसाने के इशारे के तौर पर देख रहा है। ताइवान में वाशिंगटन के साथ सरकारी सतह पर कोई संबंध नहीं है, मगर ताइवान के लिए तयशुदा कानून अमेरिका को इस बात के लिए बाध्य करते हैं कि इस द्वीप के आत्मरक्षा के लिए वो मदद करे। पेलोसी का ताइवान दौरा ड्रामाई है, जिसको अमेरिका ताइवान की मदद के तौर पर पेश कर रहा है, जबकि अमेरिका की रिपब्लिकन पार्टी के नेविक ग्रेचिक में ताइवान का दौरा करने वाले आखिरी स्पीकर थे। चीनी राष्ट्रपति ने अपने अमरीकी समकक्ष जो बाइडेन को चेतावनी दी है कि वाशिंगटन वन चाइना उसूलों पर कायम रहना चाहिए और अगर किसी ने आग से खेलने की कोशिश की तो वो तबाह हो जाएगा। लेबनान के शक्तिशाली और लोकप्रिय आंदोलन हिजबुल्ला ने एक वीडियो जारी किया है। इस वीडियो ने इसराइल में हड़कंप मचा दिया है, क्योंकि इस वीडियो में इसराइली कब्जे वाले इलाकों में मौजूद तेल व गैस प्रतिष्ठानों को मिसाइल हमलों का निशाना बनाने के लिए ज़रूरी सारी जानकारियां मौजूद हैं। हिजबुल्ला के वार मीडिया की ओर से जारी किए गए वीडियो में ज़ायोनी शासन के गैस फील्ड्स, जेटियों और दूसरे प्रतिष्ठानों का पूरा ब्यौरा है। इस तरह हिजबुल्ला ने इसराइल को चेतावनी दी है कि उसके सारे गैस प्रतिष्ठान और संसाधन हिजबुल्ला के मिसाइलों की रेंज में हैं। ये वीडियो जारी होते ही इसराइली मीडिया में हड़कंप मच गया और इसराइली अखबारों और टीवी चैनलों ने कहा है कि सैयद हसन नसरुल्ला ने पहले करीश गैस फील्ड की बात की और अब हिजबुल्ला की ओर से ये वीडियो जारी की गई है, जिसका संदेश बिल्कुल ही साफ है। रूस के राष्ट्रपति व्लादिमीर पुतिन ने रूस के नौसेना दिवस पर नए नेवल पर हस्ताक्षर किए हैं, जिसमें अमेरिका को रूस के अहम प्रतिद्वंद्वी के रूप में पेश किया गया है। आर्कटिक महासागर और काला सागर जैसे अहम इलाकों के लिए रूस के वैश्विक समुद्री लक्ष्यों को रेखांकित किया गया है। रूस के नौसेना दिवस पर सेंट पीटर्सबर्ग में बात करते हुए पुतिन ने जार की सराहना की, जिन्होंने रूस को बड़ी समुद्री ताकत बनाया और वैश्विक हैसियत दिलाई। इसी के साथ विश्व समाचार समाप्त हुए।
یہ تہران ہے اسلامی گنتنت ایران کی آواز۔ श्रोताओ, राजनीतिक चर्चा के दैनिक कार्यक्रम में मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए। सीरिया का अमीन नामक मोहल्ला दमिश्क के शिया बाहुल्य इलाकों का एक महत्वपूर्ण केंद्र है। मुहर्रम महीने के आते ही इस मोहल्ले का वातावरण बिल्कुल अलग ही दिखने लगता है। श्रोताओ, हिजबुल्लाह के प्रमुख सैयद हसन नसरुल्ला ने कहा है कि ज़ायोनी शासन से जंग की संभावना 50% है। उन्होंने कहा कि हमें अपने देश, उसके तेल और गैस से सरोकार है। प्रतिरोध आंदोलन ने इस मसले को संभालने के लिए अपने विकल्पों की समीक्षा की है। नाटो ने एक विज्ञप्ति जारी करके ऐलान किया है कि अगर कोसोवो में शांति व सुरक्षा खतरे में पड़ती है तो वो इस देश में सैनिक हस्तक्षेप के लिए तैयार है।
Thank you.
سیریا کا امین نامک محلہ دمشق کے شیعہ باہل علاقوں کا ایک مہتوپورن کیندر ہے۔ محرم مہینے کے آتے ہی اس محلے کا واتاورن بالکل الگ ہی دکھنے لگتا ہے۔ رپورٹ پیش کریں ساتھ ہی روش زیدی۔
سیریا کا امین نامک محلہ دمشق کے شیعہ بہول علاقوں کا ایک مہتوپورن کیندر ہے۔ محرم مہینے کے آتے ہی اس محلے کا واتاورن بالکل الگ ہی دیکھنے کو ملتا ہے۔ سیریائی یوک کا کہنا ہے کہ ہم ہر سال امام حسین علیہ السلام کے نام کی سبیل لگاتے ہیں۔ ایک انیہ عزادار کا کہنا ہے کہ ہم امام حسین علیہ السلام کے ماننے والے ہیں، سچ کا ساتھ دینے اور اتیاچاریوں کا مقابلہ کرنے کے لیے پوری طرح تیار ہیں، بھلے ہی اس کے لیے ہمیں اپنی جان دینی کیوں نہ پڑ جائے۔ محرم کا مہینہ شروع ہوتے ہی بچوں سے لے کر بڑوں تک سب کالے کپڑوں میں دکھائی دیتے ہیں، امام حسین علیہ السلام کا شوق منانے کے لیے فرش عزا پر اکترت ہوتے ہیں۔ شوق سبھا کا آیوجن کرنے والے ایک شردھالو کا کہنا ہے کہ ہم ان شوق سبھاؤں کا آیوجن کر کے امام حسین علیہ السلام کے پرتی اپنی شردھا کو ثابت کرتے ہیں اور دنیا کو بتاتے ہیں کہ ہمیشہ ظالم کے مقابلے میں جیت مظلوم کی ہی ہوتی ہے۔ مسجدیں، امام باڑے اور یہاں تک کہ امین محلے کے اسکولوں میں بھی امام حسین اور ان کے وفادار ساتھیوں کی یاد میں کالے پرچم لگائے جاتے ہیں اور شوک سبھاؤں کا آیوجن ہوتا ہے تاکہ عاشورہ آندولن کی یاد ہمیشہ تازہ رہے۔ ایک یوا عزادار کا کہنا ہے کہ بلیدان اور پرتیرود امام حسین علیہ السلام سے ملنے والی سب سے بڑی سیکھ ہے، اسی سیکھ نے ہمیں تکفیری آتنکوادیوں پر بڑی جیت دی ہے۔ سیریا کا ایتہاسک شہر دمشق، جہاں ایک دن اموی بادشاہوں کا راج ہوا کرتا تھا، آج ان اتیاچاری بادشاہوں کو کوئی یاد کرنے والا نہیں ہے۔ آج اس شہر میں ہر اور امام حسین علیہ السلام اور ان کے وفادار ساتھیوں کو یاد کیا جا رہا ہے اور عام لوگوں کے دلوں میں بھی وہی راج کر رہے ہیں۔ یہی کارن ہے کہ اس دور میں بھی امام حسین علیہ السلام کے چاہنے والوں نے آج کے یزیدیوں کو، جو آتنکواد کے روپ میں آئے تھے، بری طرح پراجت کیا ہے۔ آج دنیا میں آتنکوادیوں اور ان کے جنم داتاؤں کی کوئی بات نہیں کرتا، بلکہ آتنکواد کا مقابلہ کرنے والے یودھاؤں کی چرچا ہوتی ہے۔ دمشق سے آئی آر آئی بی کے لیے حسام ہلالی کی رپورٹ۔
شوتاؤ، حزب اللہ کے پرمکھ سید حسن نصر اللہ نے کہا ہے کہ ذانوی شاسن سے جنگ کی سمبھاونا 50% ہے۔ انہوں نے کہا کہ ہمیں اپنے دیش، اس کے تیل اور گیس سے سروکار ہے۔ پرتیرودھ آندولن نے اس مسئلے کو سنبھالنے کے لیے اپنے وکلپوں کی سمیکشا کی ہے۔ رپورٹ پیش کریں ساتھ ہی احمد عباس۔
ذانوی شاسن سے جنگ کی سمبھاونا 50% ہے۔ حزب اللہ کے پرمکھ سید حسن نصر اللہ نے محرم کی راتوں کی اپنی تقریر میں، جو امریکہ کے وشیش دوت آموس ہوکسٹائن کے لبنان آگمن کے اوسر پر ہوئی، کہا کہ ہمیں اپنے دیش، اس کے تیل اور گیس سے سروکار ہے۔ پرتیرودھ آندولن نے اس مسئلے کو سنبھالنے کے لیے اپنے وکلپوں کی سمیکشا کی ہے۔ 50% یہ سمبھاونا ہے کہ مسئلہ بات چیت سے حل ہو جائے اور 50% یہ سمبھاونا بھی ہے کہ جنگ ہو جائے۔ انہوں نے کہا کہ سمندری سیما کے نردھارن میں ہم اسرائیل سے ہونے والی وارتا کا حصہ نہیں ہیں اور نہ ہی ہم نے کسی کو اس کام کے لیے اپنا پرتندھی بنایا ہے۔ اسرائیل کے ساتھ آگے کے دنوں میں ہمارا کیا رویہ ہوگا، اس کا دار و مدار اسرائیل کے ساتھ جاری بیروت کی وارتا کے نتیجے پر ہے۔ انہوں نے کہا کہ حزب اللہ نے لبنان کے ادھیکاریوں کو اس وارتا میں مضبوط پوزیشن میں پہنچا دیا ہے۔ ایک لبنانی ناگرک کا کہنا تھا کہ امریکی دوت اس مسئلے میں نشپکش نہیں ہے۔ امریکی پرتندھی سبھا کی ودیشی معاملوں کی سمیتی اس سمے یورپی سنگ سے مانگ کر رہی ہے کہ وہ حزب اللہ کی راجنیتک شاخہ کو بھی آتنکوادی سنگٹھنوں کی سوچی میں شامل کرے۔ اس کا کیا مطلب ہے؟ اس کا مطلب یہ ہے کہ امریکیوں کو کیول زائنیوں کے ہتوں کی فکر ہے۔ لبنان کے ادھیکاریوں کو چاہیے کہ ہوشیار رہیں۔ حزب اللہ نے ایک ویڈیو جاری کر کے اسرائیل کی تیل و گیس جیٹیوں کا پورا نقشہ دکھا دیا اور یہ بھی دکھا دیا کہ حزب اللہ کے جیالے خالی ہاتھ ہی اسرائیلی سینکوں کے بالکل قریب سے گزر رہے ہیں۔ یہ ویڈیو حزب اللہ کی اس طاقت کا پردرشن ہے جو لبنان اور اس دیش کی رکشا کے لیے سمرپت ہے۔ لبنان کے لوگوں کا کہنا ہے کہ بیت المقدس کی آزادی کے لیے امام حسین علیہ السلام کے راستے پر چلتے ہوئے پرتیرودھ کو آگے بڑھائیں گے۔ بیروت سے آئی آر آئی بی کے لیے حسن عظیم زادے کی رپورٹ۔
ناٹو نے ایک وگیپتی جاری کر کے اعلان کیا ہے کہ اگر کوسوو میں شانتی و سرکشا خطرے میں پڑتی ہے تو وہ اس دیش میں سینک ہستکشیپ کے لیے تیار ہے۔ سمیکشا پیش کر رہی ہیں مریم مہدادی۔
ناٹو نے ایک وگیپتی جاری کر کے گھوشنا کی ہے کہ اگر کوسوو میں شانتی و سرکشا خطرے میں پڑتی ہے تو وہ اس دیش میں سینک ہستکشیپ کرنے کے لیے تیار ہے۔ فاکس نیوز ایجنسی کی رپورٹ کے انوسار ناٹو نے ایک وگیپتی جاری کر کے اعلان کیا ہے کہ کوسوو کے اتری کھیتروں میں اشانتی میں وردھی ہو رہی ہے اور ان اشانتیوں کے پیچھے پرسٹینا گٹ کا ہاتھ ہے۔ اسی پرکار ناٹو نے اعلان کیا ہے کہ ورش 1999 میں پارت ہونے والے راشٹر سنگھ کے پرستاؤ نمبر 1244 کے انوسار اگر شانتی خطرے میں پڑتی ہے تو ناٹو سینک ہستکشیپ کر سکتا ہے۔ کوسوو کے جن کھیتروں میں سرب ملک کے لوگ رہتے ہیں وہاں اشانتی ویاپت ہو گئی ہے اور ان کھیتروں سے فائرنگ اور سائرن بجنے کی آواز آ رہی ہے جس پر روسی ودیش منترالے نے پرتکریا جتائی ہے۔ روسی ودیش منترالے کی پروکتا ماریا زخاروا نے پرسٹینا امریکہ اور یورپی سنگھ کا آہوان کیا ہے کہ سربیا کے لوگوں کے ورودھ کسی پرکار کی اتیجک و بھڑکاؤ کاروائی نہ کریں اور ان کے ادھیکاروں کو مانتا پردان کریں۔ اسی پرکار ساماچارک سوتروں نے اعلان کیا ہے کہ کوسوو میں رہنے والے گٹ کو سربوں کا سمرتن پراپت ہے اور اس نے کوسوو کے اتر میں جنگ کی گھوشنا کر دی ہے۔ کہا جا رہا ہے کہ سربیا کے راشٹرپتی اس گٹ کے سدسیوں کا سمرتھن کر رہے ہیں۔ سربیا کے راشٹرپتی نے رویوار کو کہا تھا کہ سربیا کو کوسوو کے ساتھ جن جٹل و وشم پرستھتیوں کا سامنا اس سمے ہے اس سے پہلے کبھی نہیں تھا اور کوسوو کے سینک آدھی رات کو سربیا پر حملہ کرنا چاہتے ہیں۔ ساتھ ہی انہوں نے اس کھیتر میں شانتی بنائے رکھنے کی اپیل کی ہے۔ سربیا کوسوو کو ایک راجیہ سمجھتا ہے جو بالکان سنکٹ کے بعد یوگوسلاویا سے الگ ہو گیا تھا اور سربیا اسے ایک سوتنتر راجیہ سمجھتا ہے جبکہ کوسوو خود کو ایک سوتنتر دیش سمجھتا ہے۔ کوسوو میں حالیہ سنکٹ اس سمے آرمبھ ہوا جب کوسوو کے ادھیکاریوں نے سربیا کے واہن چالکوں کو یہ آدیش دیا ہے کہ جب وہ کوسوو میں پرویش کریں تو اپنے واہنوں کے نمبر پلیٹ کو استھائی روپ سے پریورتت کریں۔ کوسوو کے ادھیکاریوں کے اس نردیش کے بعد کوسوو میں رہنے والے سرب ملک کے سینکڑوں لوگوں نے پردرشن کیا اور سربیا اور کوسوو کے بیچ زمینی سیما مارگوں کو بند کر دیا۔ سوال یہ پیدا ہوتا ہے کہ 24 فروری سے روس یوکرین یدھ جاری ہے اور آج تک نیٹو نے ایک بار بھی اعلان نہیں کیا کہ وہ سینک ہستکشیپ کے لیے تیار ہے، جبکہ اس یدھ میں دونوں پکشوں کا اربوں ڈالر کا نقصان ہو چکا ہے اور دونوں طرف کے ہزاروں لوگ مارے جا چکے ہیں اور ابھی اس بات کا کوئی سنکیت نہیں ہے کہ یہ یدھ کب بند ہوگا۔ پرنتو کوسوو میں صحیح طرح سے لڑائی آرمبھ بھی نہیں ہوئی ہے کہ ناٹو نے سینک ہستکشیپ کی گھوشنا کر دی، ایسا کیوں ہے؟ جانکار حلقوں کا ماننا ہے کہ ناٹو کے مقابلے میں کوسوو بہت کمزور ہے، اس لیے کوسوو میں سربوں کے دمن ہیتو ناٹو نے جنگ آرمبھ ہونے سے پہلے ہی اپنی تتپرتا کی گھوشنا کر دی ہے۔ اسی پرکار جانکار حلقوں کا ماننا ہے کہ ناٹو کی اور سے حالیہ گھوشنا کا سمبندھ اس بات سے بھی ہے کہ سرب اور سربیا کے لوگ روس کے سمرتھک ہیں اور ناٹو کوسوو میں سربوں کے ورودھ کاروائی کر کے ایک پرکار سے روس سے پرتیشودھ لینا چاہتا ہے۔ روسی ودیش منترالے کے پروکتا نے ناٹو کو جو چیتاونی دی ہے اسے اسی پریپریکش میں دیکھا جا سکتا ہے۔
تو شوتو مریم مہدادی کی اسی سمیکشا کے ساتھ راجنیتک چرچا کا دینک کاریکرم یہیں پر سماپت ہوا۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، جیسا کہ آپ جانتے ہیں محرم آرمبھ ہو چکا ہے اور آج اس کی تیسری تاریخ، شمع کیجیے گا، آج اس کی تیسری تاریخ ہے۔ پیش ہے اس بارے میں ایک وشیش کاریکرم۔
दोस्तों, मुहर्रम महीने के मौके पर पेश किए जाने वाले विशेष कार्यक्रमों की एक अनेकड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और गायब रिजवी का सलाम स्वीकार कीजिए।
दोस्तों, मुहर्रम का महीना चल रहा है। दुनिया के हर कोने में या हुसैन की आवाज़ें सुनाई दे रही हैं। इमाम हुसैन अलैहिस्सलाम और करबला के शहीदों तथा उनके मजलूम परिजनों और साथियों की याद में हर ओर गम का माहौल है। मुहर्रम इस्लामी कैलेंडर का वो महीना है जब हज़रत इमाम हुसैन ने इराक़ में स्थित करबला के मैदान में सच और झूठ, ज्ञान तथा ज्ञानता, हक और बातिल तथा बुराई के बीच अंतर करने के लिए महान बलिदान दिया था। इसलिए इस इस्लामी कैलेंडर के पहले महीने को इमाम हुसैन अलैहिस्सलाम की शहादत से ही पहचाना जाने लगा। हज़रत इमाम हुसैन अलैहिस्सलाम की शहादत का उद्देश्य इतना बुलंद है कि आसानी से कोई उसे समझ नहीं सकता।
करबला वालों के महान बलिदान और शहादत ने दुनिया वालों के सामने जालिम और मजलूम के बीच हमेशा के लिए लकीर खींच दी। करबला की हृदय विदारक घटना को लगभग 1400 साल का समय बीत रहा है, लेकिन आज भी हर साल मुहर्रम के महीने में मुसलमान एक साथ एकत्रित होते हैं और इमाम हुसैन अलैहिस्सलाम और उनके वफादार साथियों की शहादत का गम मनाते हैं, जिसे आज़ादारी कहा जाता है। मुसलमानों के सभी मत इस बात पर सहमत हैं कि करबला के महान बलिदान ने इस्लाम धर्म को विलुप्त होने से बचा लिया, क्योंकि मुआविया के मरने के बाद उसका बेटा यजीद शाम के तख्त पर बैठ गया और उसने उस समय की इस्लामी जगत की प्रमुख हस्तियों और धर्म गुरुओं से बैयत को कहा।
यजीद को एक इस्लामी शासक के रूप में मान्यता देने का मतलब था इस्लामी आदर्शों की तबाही। यजीद जैसे कुकर्मी, शराबी और बदमाश को मान्यता देने का सवाल जब आया तो सबसे पहले उस बेईमान की बैत से जिसने इनकार किया वो थे पैगंबर इस्लाम के नवासे हज़रत अली के बेटे इमाम हुसैन अलैहिस्सलाम। उन्होंने कहा कि वे अपनी जान कुर्बान कर सकते हैं, लेकिन यजीद जैसे इंसान को इस्लामिक शासक के रूप में स्वीकार नहीं करेंगे। यद्यपि इमाम हुसैन अलैहिस्सलाम अपने और अपने परिजनों के अंजाम से अवगत थे, परंतु वे ईश्वर के धर्म की रक्षा को अपनी जान से ज़्यादा महत्वपूर्ण समझते थे। अमवी शासकों की सरकार में भ्रष्टाचार इस सीमा तक पहुंच गया था कि अगर इमाम हुसैन अलैहिस्सलाम का आंदोलन न होता तो इस्लाम बिदअतों व भ्रष्टाचारों के मलबे में दबकर समाप्त हो जाता, जो पहले के शासकों के क्रियाकलापों के कारण अस्तित्व में आए थे। धर्म का कोई चिन्ह बाकी न बचता। बिदअत धर्म में अलग से शामिल की गई थी, जो कहते हैं कि जो धर्म का हिस्सा लगने लगी थी। इमाम हुसैन अलैहिस्सलाम को अपनी शहादत की जानकारी थी, इसके बावजूद उन्होंने ईश्वरीय धर्म की रक्षा के लिए आंदोलन किया।
मानव इतिहास में बहुत युद्ध हुए हैं, उनमें वे आंदोलन भी कम नहीं हैं जो सत्य और न्याय की रक्षा के लिए हुए हैं। बहुत से लोगों ने न्याय की स्थापना और ईश्वरीय उद्देश्यों की प्राप्ति के लिए अपनी और निकटवर्ती लोगों की कुर्बानी पेश कर दी। इस बात में कोई संदेह नहीं है कि जो लोग सत्य के मार्ग में आंदोलन व प्रतिरोध करते हैं उसका पारितोषिक महान ईश्वर देगा, परंतु उनमें से कुछ का नाम तक इतिहास में नहीं है, जबकि कुछ का केवल नाम ही इतिहास में बाकी बचा है। समस्त सत्य व न्याय प्रेमी आंदोलनों के मध्य केवल इमाम हुसैन अलैहिस्सलाम का आंदोलन है, जिनकी याद 1400 साल बीत जाने के बावजूद प्रतिवर्ष करोड़ों लोग मनाते हैं।
ये वो आंदोलन है जिसके नारे व मूल्य बहुत बड़े परिवर्तनों के स्रोत रहे हैं। महान धार्मिक हस्तियां इमाम हुसैन अलैहिस्सलाम की निष्ठा को इस आंदोलन के बाकी रहने का रहस्य बताती हैं, क्योंकि महान ईश्वर के निकट केवल उसी कार्य को महत्व प्राप्त है जिसे उसकी प्रसन्नता के लिए अंजाम दिया जाए। पवित्र कुरान में समस्त धार्मिक दायित्वों को एक प्रकार से ईश्वरीय निष्ठा से सशर्त किया गया है, जैसा कि महान ईश्वर जिहाद के बारे में फरमाता है, जो लोग ईश्वर के मार्ग में मारे गए हैं। इसी प्रकार वो दान के बारे में फरमाता है, जो लोग अपने माल को ईश्वर की राह में खर्च करते हैं। इसी प्रकार कुरान पैगंबर इस्लाम के पवित्र परिजनों के बारे में ये कहता है, अपने भोजन को वे असहाय, अनाथ और बंदी को दे देते हैं, जबकि उन्हें उसकी ज़रूरत होती है, और वे कहते हैं कि हम तुम्हें केवल ईश्वर के लिए दे रहे हैं और इसका बदला तुमसे नहीं चाहिए।
इमाम हुसैन अलैहिस्सलाम की एक स्पष्ट विशेषता इस प्रकार थी कि उन्होंने जो कुछ अंजाम दिया वो पूरी निष्ठा के साथ महान ईश्वर के लिए अंजाम दिया। यही कारण है कि स्वयं यजीद की पत्नी भी इमाम हुसैन अलैहिस्सलाम से श्रद्धा रखने वालों में शामिल हो गई थी। इतिहास में मिलता है कि यजीद की पत्नी हिंदा यजीद अपने समय की सबसे खूबसूरत और पवित्र महिलाओं में से एक थी। उसके पिता अब्दुल्ला बिन अमीर हजरत अली अलैहिस्सलाम के साथियों में से थे और एक युद्ध में शहीद हो गए थे। हिंदा अपने पिता की शहादत के बाद कुछ समय तक हजरत अली अलैहिस्सलाम के घर में रही। कुछ समय के बाद मुआविया ने उन्हें अपने बेटे के साथ शादी के लिए निमंत्रण दिया। इस तरह वो यजीद की पत्नी हो गई और शाम में रहने लगी। आशूरा की हृदय विदारक घटना में जब इमाम हुसैन अलैहिस्सलाम अपने वफादार साथियों के साथ शहीद हो गए और उनके परिवार वालों को बंदी बनाकर शाम लाया गया और एक कैद खाने में रखा गया। उस समय तक शाम के लोग इमाम हुसैन अलैहिस्सलाम की शहादत से बेखबर थे। वे ये समझ रहे थे कि किसी ने कथित मुसलमानों के खलीफा यजीद के खिलाफ विद्रोह किया था, जिन्हें कत्ल कर दिया है। वे अनजाने में यजीद की जीत का जश्न भी मना रहे थे। इसी दौरान हिंदा की एक दासी उसके पास आती है और कहती है कि कुछ बंदी अपने शहर में लाए गए हैं, क्या वो चाहेंगी कि उन्हें देखे ताकि उनका दिल बहल जाए।
हिंदा ने अपनी दासी की पेशकश को स्वीकार कर लिया, लेकिन जब वो महल से बाहर जाने लगी तो उसका सामना अपने पति यजीद से हो गया। हिंदा ने अपने बाहर जाने के बारे में बताया, तभी देखा कि यजीद के चेहरे का रंग बदल गया। यजीद इस बात को अच्छी तरह जानता था कि हिंदा ने कई साल तक हजरत अली के घर में अपना जीवन गुजारा है और वो हजरत जैनब को अच्छी तरह से पहचानती है। इसीलिए उसने शुरू में ये प्रयास किया कि किसी तरह हिंदा को बंदियों से मिलने न दिया जाए, लेकिन वो मना करने के लिए कोई सही औचित्य पेश नहीं कर पाया। इसलिए उसने ये शर्त रख दी कि रात के अंधेरे में वो जाकर बंदियों से मिल सकती है। हिंदा ने भी इस शर्त को स्वीकार कर लिया। जैसे ही रात हुई, हिंदा अपने कुछ दासियों के साथ बंदियों से मिलने के लिए निकल पड़ी। उसे बताया गया था कि बंदियों का नेतृत्व एक महिला कर रही है, इसीलिए वो सीधे हजरत जैनब के पास गई और उनसे पूछा कि तुम्हारा किस शहर से संबंध है। हजरत जैनब ने जब उसको जवाब दिया कि मैं मदीने की रहने वाली हूँ, तो हिंदा ने जैसे ही मदीने का नाम सुना वो अपने आप को रोक नहीं पाई। उसने कहा कि अगर तुम सच में मदीने से हो तो तुम ज़रूर हज़रत फातिमा जहरा की बेटी हजरत जैनब को जानती होगी। हिंदा कहती हैं कि वो मेरी शिक्षिका थी, मैं अपने धर्म के बारे में जितना कुछ भी जानती हूँ उन्हीं की वजह से जानती हूँ।
हजरत जैनब ने हिंदा को तभी पहचान लिया था कि जब उसने कैद खाने में प्रवेश किया था। उन्होंने उससे कहा, हे हिंदा, अब्दुल्ला इब्न अमीर की बेटी मैं जैनब को पहचानती हूँ, वो इस समय तुम्हारे सामने ही है। हिंदा ने जैसे ही हजरत जैनब की बातों को सुना, उसकी आवाज़ बैठ गई और ज़ोर ज़ोर से वो रोने लगी। फिर उसने अपनी दासियों से कहा कि हम पर धिक्कार है, शाम के कैद खाने में जो बंदी हैं वो पैगंबर इस्लाम के परिवार से हैं। ہندہ وہاں سے سیدھے یزید کے دربار میں پہنچ گئی اور اپنے نقاب کو اٹھاتے ہوئے یزید پر چلائی اور اس سے کہا کہ کیا تم نے آدیش دیا ہے کہ امام حسین کے سر کو محل کے دروازے پر لٹکایا جائے؟ کیا فاطمہ کے بیٹے کا سر عبداللہ بن عامر کی بیٹی کے گھر پر لٹکایا جائے گا؟
یزید جو اپنے دربار میں تخت پر بیٹھا ہوا تھا، جب اس نے اپنے پتنی کو اس طرح چلاتے ہوئے دیکھا تو وہ اپنی جگہ سے اٹھ گیا۔ پہلے اس نے کوشش کی کہ ہندہ کے سر کو ڈھکے اور کہا کہ ہندہ، پیغمبر اسلام کی بیٹی کے بیٹے پر آنسو بہاؤ، کیونکہ کوفے کے شاسک ابن زیاد نے جلد بازی کی، اللہ اسے موت دے، میں حسین کے قتل کے لیے بالکل راضی نہیں تھا۔ ہندہ نے جب یہ دیکھا کہ یزید اس کے سر کو ڈھکنے کی کوشش کر رہا ہے تو غصے میں چیخی اور کہا کہ یزید تم پر دھکار ہو، کیا ہوا ہے، بڑی شرم آ رہی ہے، اپمان محسوس کر رہے ہیں، ارے اس سمے تم کو کیوں شرم نہیں آئی جب پیغمبر اسلام کی بیٹیوں کو اس طرح دیکھا، ان کی چادروں کو چھین لیا، ان کے چہروں کو دنیا کے سامنے پیش کر دیا اور قید خانے میں بندی بنا کر رکھا ہے۔
ہندہ نے کہا، میں ایشور کی سوگند کھاتی ہوں، اس سمے تک گھر میں پاؤں نہیں رکھوں گی جب تک انہیں اپنے ساتھ نہ لے آؤں۔ اس طرح یزید نے آدیش دیا کہ مہیلا بندیوں کو ہندہ کے گھر میں لایا جائے۔ اس سمے یزید کے محل کی مہیلاؤں نے اپنے سبھی زیوروں کو اتار پھینکا اور 3 دن تک شوک منایا۔
انا مظلوم حسین، انا محروم حسین، انا مظلوم حسین، انا محروم حسین، میں ہوں مظلوم حسین، میں ہوں محروم حسین،
سرے دشت بلا جان زہرا نے کہا، شمر خنجر نہ چلا، خشک گئے میرا گلا، مر گئے میرے جوان، لٹ گیا میرا جہاں،
مر گئے میرے جوان، لٹ گیا میرا جہاں،
دیکھ بالی پہ میری سیدہ کرتی ہے بے، گلشن حق کی کلی، جان زہرا علی، ہوں علی ابن ولی، کیا نہیں تجھ کو خبر، شمر اللہ سے ڈر،
کیا نہیں تجھ کو خبر، شمر اللہ سے ڈر،
دیکھیے ظلم نہ کر، میں ہوں اسلام کی زین،
میں ہوں مظلوم حسین، میں ہوں محروم حسین،
میرا لشکر نہ رہا، میرا اکبر نہ رہا، میرا اصغر نہ رہا، کوئی جاور نہ رہا، میرا ناصر ہے خدا، میرا سرکر نہ جدا،
میرا ناصر ہے خدا، میرا سرکر نہ جدا،
عرش پر میرے لیے ہے بپا شیو نوشے،
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، ابھی آپ نے محرم کے بارے میں وشیش کارکرم سنا۔ اب پیش ہے سبھا کا انتم کارکرم وشو درپن۔
شروع، آپ کا سواگت ہے کارکرم وش درپن میں، میں ہوں احمد عباس۔ کارکرم میں ہم بات کریں گے حزب اللہ کے پرمکھ سید حسن نصر اللہ کے مہتوپورن بیان کی، جس کی سب سے زیادہ چرچا اسرائیل میں ہے۔ حزب اللہ آندولن کے پرمکھ سید حسن نصر اللہ نے ایک بیان دیا جس سے اسرائیل میں بھاری ہڑکمپ مچ گیا۔ ویسے سید حسن نصر اللہ کے ہر بیان کو اسرائیل میں راجنیتک اور پرچارک گلیاروں کے لیے، عام لوگوں کے لیے بھی اور دوسرے حلقوں کے لیے بھی مہتوپورن مانا جاتا ہے اور سبھی اس کو بہت غور سے دیکھتے اور سنتے ہیں۔ اس بیان کے بعد بھی اسرائیل میں یہ چنتا پھیل گئی
کہ حالات اب یہ ہو گئے ہیں کہ اسرائیل کا کوئی بھی چپا حزب اللہ کے میسائلوں اور ڈرون ویمانوں سے سرکشت نہیں ہے۔ حزب اللہ کے پرمکھ سید حسن نصر اللہ نے کہا کہ اسرائیل میں زمین یا سمندر میں کوئی بھی جگہ ایسی نہیں ہے جہاں اسلامک ریزسٹنس فرنٹ حزب اللہ کے سٹیک میسائل پہنچ نہ سکتے ہوں۔
لا يوجد هدف اسرائیلی في البر او في البحر لا تطاله صواريخ المقاومه الدقيقه۔
لبنان کے سینئر پترکار ناصر قندیل نے المیادین ٹی وی چینل سے اپنی بات چیت میں کہا کہ حقیقت یہ ہے کہ ہم جنگ کے قریب کھڑے ہیں، اگر کوئی اس سے الگ سوچتا ہے تو وہ بہت بھولا ہے۔
انا رايي نحن الان عشيه حرب، يعني بيكون غبي وساذج من لا يشعر ان المنطقه عشيه حرب۔ لن نقرب الفكره لانه البعض يعتقد انه قصه معادله الردع، لا هي مش معادله الردع۔
ناصر قندیل ورشت پترکار ہیں، ان کا کہنا تھا کہ اسرائیل بری طرح بوکھلایا ہوا ہے کیونکہ سید حسن نصر اللہ نے صاف شبدوں میں کہہ دیا ہے کہ اسرائیل اس جگہ سے پیچھے ہٹ جائے ورنہ کارواہی کا خمیازہ بھگتنے کے لیے تیار ہو جائے۔
فاذا نحن كاننا الان على عتبه ابواب الشريط وياتي السيد نصر الله ويقول اسرائيل معك من هلا الاول ايلول، يا بتنسحبي يا نحن جاهزون لان ندمر كل امكانياتك داخل وخارج وبعد وما بعد۔
سید حسن نصر اللہ نے المیادین ٹی وی چینل کو دیے گئے انٹرویو میں پرتیرودھ کی شروعات کے دنوں کو یاد کرتے ہوئے کہا کہ 1985 میں پرتیرودھ شروع ہوا، اس سمے اسرائیل کو لبنان کے بہت سے ان علاقوں سے باہر نکلنا پڑا جن پر اس نے قبضہ جمع رکھا تھا۔ اس کے بعد پرتیرودھ کے دوسرے چرن کی شروعات 1993 میں ہوئی اور یہ چرن 1996 تک چلا۔ اس دور میں پرتیرودھ کی طاقت نئی بلندیوں پر پہنچ گئی۔ 1996 سے 2000 کے بیچ حزب اللہ نے اپنے جس پرتیرودھ کی طاقت دکھائی اس نے اسرائیل کو یہ سمجھا دیا کہ یہ لڑائی آسان بالکل نہیں ہے۔ سن 2000 میں اسرائیل کو لبنانی علاقوں سے باہر نکلنا پڑ گیا۔ اس کے بعد 2006 کی 33 دیوسیہ جنگ ہوئی جس کے بعد سے اسرائیل لبنان پر حملے کا ساہس کھو چکا ہے۔ سید حسن نصر اللہ نے اس کے ساتھ ہی دوسرے کئی مہتوپورن وشیوں پر بھی بات کی۔ ان کا کہنا تھا کہ اس سمے اسرائیل لبنان کی گیس فیلڈ سے گیس نکالنے کی کوشش میں ہے، کارن یہ ہے کہ یوکرین جنگ ہو جانے کے بعد امریکہ اور یورپ گیس کے ویکلپک مارگ تلاش کر رہے ہیں۔ اس سمے یورپ اور امریکہ کی کوشش ہے کہ مدھیہ پور میں کوئی نئی جنگ شروع نہ ہو، ورنہ ان کے لیے تیل اور گیس حاصل کر پانا اسمبھو ہو جائے گا۔ اب یہی سمے ہے کہ ہم اپنے تیل و گیس کے سنسادھن اسرائیل کے غیر قانونی قبضے سے آزاد کروا لیں اور کوئی بھی ہمیں روک نہیں پائے گا۔ سید حسن نصر اللہ نے کہا کہ اسرائیل کو ہم چیتاونی دے چکے ہیں کہ اگر اس نے ہڑپے گئے علاقوں سے تیل اور گیس نکالنے کی کوشش کی تو اس کے لیے سمسیا پیدا ہو جائے گی۔ ہم چاہتے ہیں کہ لبنان اپنا تیل اور گیس نکالے اور بیچے، اسی راستے سے وہ آرتھک سنکٹ سے خود کو نجات دلا سکتا ہے۔ اسرائیلی پترکار رافائل جیروزلمی کا کہنا ہے کہ سید حسن نصر اللہ اپنے اس بیان میں اسرائیل کو چیک کرنا چاہتے ہیں کہ وہ کتنا آگے جائے گا۔ ان کا کہنا ہے کہ اسرائیل نے سید حسن نصر اللہ کے بیان کو بڑی گمبھیرتا سے لیا ہے اور اسرائیلی پردھان منتری نے تتکال اس پر قدم بھی اٹھائے۔
Like he said in his declarations, he's testing us right now. He's himself checking how far he can go. He's not sure when and if the Israelis will retaliate in a powerful way. I think he will discover very quickly that the response will be very, very intense on the Israeli side. Just last week, the Prime Minister Lapid and the Minister of Defense Gantz flew over the whole area to check it, meaning they take these threats very seriously, and the drone threats mentioned by Nasrallah are very serious and dangerous. We've managed so far to destroy the drones that were sent towards the natural gas drilling platforms. But the message from Israel back to Nasrallah is that the answer will be very, very, very tough. The only really serious ally they could have for it is Israel. We are the ones who can help them. We can give them food, we can give them medicine, and we're willing already for quite a while to compromise on the subject of natural gas and the maritime border. The Israelis have compromised. The Americans have put some pressure, of course, on that.
इसराइल के वरिष्ठ पूर्व सुरक्षा अधिकारी और राष्ट्रीय सुरक्षा समिति के सदस्य मेजर जनरल याकोव एमिद्रोर ने इस बारे में अपनी टिप्पणी में लेबनानियों को बांटने की कोशिश की. वैसे वो सैयद हसन नसरुल्लाह और हिजबुल्ला के कार्यक्रमों से पूरी तरह अनभिज्ञ भी नजर आ रहे थे. ये बात उनकी बातों से साफ झलक रही थी.
And now Nasrallah tried to gain back the legitimacy by saying, I'm defending your interest. I will not let the Israelis to take gas from the sea when you cannot take it. We are in the middle of a negotiations led by the United States of America. And if there will be an agreement, he will say, it's only because of me. It's the best agreement that could achieve, only thanks to my efforts and the fact that I was ready to defend Lebanon.
हिजबुल्ला के ड्रोन विमानों ने भी हालिया समय में बड़ी सुर्खियां बटोरी हैं. ड्रोन विमानों के बारे में सैयद हसन नसरुल्लाह का कहना था कि हमारे पास ऐसे ड्रोन भी हैं जो इसराइली इलाकों के ऊपर जाकर वापस आ जाएंगे और दुश्मन उन्हें गिरा नहीं पाएगा. पिछले वर्षों में हमारे दर्जनों ड्रोन इसराइल के भीतर गए और अपना मिशन पूरा करके वापस आ गए और इसराइल उन्हें गिरा नहीं पाया. कभी कभी हम जानबूझ कर वे ड्रोन भेजते हैं जिन्हें दुश्मन देख ले और निशाना बनाए, क्योंकि इस मिशन का अपना अलग लक्ष्य होता है जिसे पूरा किया जाता है. पाकिस्तान के वरिष्ठ इस्लामिक स्कॉलर मुर्तजा जैदी का कहना है कि सैयद हसन नसरुल्लाह बहुत नपातुला बयान देते हैं और जो कहते हैं करते जरूर हैं. उनका कहना है कि हमारे नेताओं के लिए यही आइडियल है और हमारे नेताओं को ऐसा ही होना चाहिए.
मेरा दिल चाहता है काश ऐसा एक वक्त आए, हमारे जो सियासी रहनुमा है, चाहे वो इस पार्टी के हों या उस पार्टी के हों या बगैर पार्टी एक और पार्टी के हों, ये सब इन सादात से सीखें कि बात कैसे करनी होती है. इससे सीखें कि भाई अगर इनको कहना है कि हमने ये गिलास तोड़ना है तो कहेंगे कि हमने तोड़ देना है और फिर तोड़ के दिखा देंगे, और अगर उन्होंने कहना है हमने इस गिलास को हाथ नहीं लगाना है तो ये कहेंगे हम नहीं हाथ लगाएंगे और फिर कभी हाथ नहीं लगाएंगे. आप भी ऐसी करके दिखाएं. इसमें सबसे बड़ा फायदा क्या है? दुश्मन का प्रोपेगेंडा सारा नाकाम हो जाएगा अगर आपकी जबान से एक सही बात निकल गई, सब नाकाम हो जाएगा. अगर आप इस बात पर महारत अपने अंदर बनाए, अगर आप ये कह रहे हैं ना कि जुमेरात को हम ये करेंगे, अब मौत से कम पे पीछे नहीं हटिएगा, अब करके दिखाइए. अगर आप ये कह रहे हैं 3 दिन में ये कर दो वरना हम ये करेंगे, फिर या तो कहो नहीं वरना फिर करके दिखाओ. आप अपनी बात की ताकत को खत्म क्यों कर देते हैं? और या बात ही मत करें, तरीका होता है काम करने का. मसलन इतने बड़े बड़े वाकयात होते हैं, मैं मेरे ख्याल में हाशिए में जा रहा हूं, वापस आऊंगा. इतने बड़े बड़े वाकयात हुए, सैयद मसलन अमाद मुगनिया की शहादत हुई, बेटे की शहादत हुई उनके, क्या नसरुल्लाह ने, सैयद हसन नसरुल्लाह ने कभी कोई बलफबाजी की? एक दफा भी नहीं, एक दफा भी नहीं. हर दफा कैलकुलेटेड जवाब दिया, हम ये करेंगे, करके दिखा दिया. अब भी यही करो, सीखो इस बात को. अच्छा, हमें क्या आदत पड़ गई, हम लोग जज्बाती नारे लगाते हैं, हम ये कर देंगे, हम वो कर देंगे, हम ये हैं, हम वो हैं. अरे भाई, तुम जो जुमला कह रहे हो तुम्हें पता है इसका मतलब क्या है? अगर मालूम है कि मतलब क्या है और तुम्हें पता है कि वो नहीं हो, तो फिर कह क्यों रहे हो? फिर
वहीं श्री अली नकी हाशमी पाकिस्तान के जाने माने टीकाकार हैं. वो भी सैयद हसन नसरुल्लाह की शख्सियत के बारे में बड़े महत्वपूर्ण बिंदुओं का जिक्र करते हैं.
हमारे लिए अगर कोई आइडियल शख्सियत, हमारे लिए अगर कोई आइडियल तंजीम, हमारे लिए अगर कोई आइडियल कौम बनती है, तो यकीनी तौर पर सैयद हसन नसरुल्लाह, हिजबुल्लाह लेबनान और लेबनानी शिया कौम है. कि जो बाद में आपने देखा कि एक से एक मुश्किल वक्त, लेकिन अल्लाह पर जो ईमान है इस अल्लाह के बंदे का, विलायत फ़कीह से और वली फ़कीह से जो उसका राबता है, रहबर मौज़म से जो उसका इश्क है, और जिहाद से और शहादत से जो उसका इश्क है, ये शख्सियत आप देखते हैं कि اتنے سخت اور مشکل دور سے حزب اللہ لبنان اور شیعہ عوام کو نکال کے اس منزل پہ پہنچاتی ہے کہ ہم سن 2000 میں آزاد کروا لیتے ہیں وہ علاقہ کے جسے جنوب لبنان کہتے ہیں اور شیعہ آبادی تھی اور اس کے اوپر اسرائیل کا غاصبانہ قبضہ تھا 1967 میں جو جنگ کے دوران ہوا تھا. ویسے اسرائیل نے 3 اور ملکوں کے علاقوں پہ بھی قبضہ کیا ہوا ہے فلسطین کے علاوہ. فلسطین کو تو پورا اس نے اپنے کنٹرول میں کیا ہوا ہے, فلسطین کے علاوہ بھی اس نے مصر کا, اردن کا اور شام کا کچھ علاقہ لیا ہوا ہے. یہاں پر سید حسن نصر اللہ الحمدللہ مدبرانہ قیادت شجاعت کے ساتھ, بہت بڑی شجاعت کے ساتھ اپنی مجاہدین اور الحمدللہ اسلام کی راہ میں, تشیع کی راہ میں اور خدا کی راہ میں قربانیاں پیش کرتے ہوئے 2000 میں لبنان کا علاقہ آزاد کروا لیتے ہیں.
سید حسن نصر اللہ اپنے کیریئر میں ثابت کر چکے ہیں کہ وہ بالکل الگ شہری پر کام کرتے ہیں, ہمیشہ سچ بولتے ہیں اور جو کہتے ہیں کرتے ضرور ہیں. استھتی یہ ہے کہ اسرائیل جو حزب اللہ کا دشمن ہے, وہاں کے لوگ اپنے نیتاؤں کے بیانوں کو شک کی نظر سے دیکھتے ہیں. پورو پردھان منتری بنیامین نیتن یاہو کو تو جھوٹ کا تمغہ دیا جاتا ہے, مگر وہ سید حسن نصر اللہ کے ہر بیان کو پوری طرح سچ مانتے ہیں. اسے حزب اللہ اور سید حسن نصر اللہ کی بڑی کامیابی مانا جانا چاہیے کہ انہوں نے اپنی وشوسنیتا کا اس طرح لوہا منوایا. اتنا ہی نہیں, حزب اللہ نے اپنی نیتکتا کا بھی لوہا منوایا, یعنی دشمن کو بھی یقین ہے کہ حزب اللہ کے لوگ اخلاقی اصولوں کے پابند ہیں. شروتاؤ, کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے.
دوستو, ابھی آپ نے کاریکرم سنا وشو درپن, جسے پیش کیا احمد عباس نے. اسی کے ساتھ ریڈیو تہران کی یہ سبھا یہیں پر سمپن ہوتی ہے. آپ سے انمتی چاہتے ہیں, خدا حافظ. Thank you.